इस टाइम चेक का प्रायोजक एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढ़ी। सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्ज सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस्ट फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार चाहिँ आज पनि कार्यक्रम फेस्ट फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर देशका विभिन्न कुनाकन्दरा र सात समुद्र पारिरहेर कार्यक्रम फेस टु फेस सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ हाम्रो वेबसाइट www.dineshfm.com.np भित्र लेटेस्ट एपिसोडमा पसेर फेस टु फेस डाउनलोड गर्न पनि सक्नुहुन्छ। श्रोता, आजको फेस टु फेस सुदूरपश्चिम अथवा प्रदेश नम्बर 7 समृद्धिप्रति केन्द्रित छ। तपाईँ हामीलाई थाहा छ, सुदूरपश्चिममा धेरै विकास निर्माणका योजनाहरूको सुरुवात भएको छ। आज बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले महाकालीमा बन्ने 4 लेनको पक्की पुलको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ। महाकालीमा 4 लेनको पुल बन्यो भने गड्डाचौकी बनवसार नाका प्रदेश नम्बर 7 सबैभन्दा ठुलो नाका बन्नेछ। अहिलेको शारदा बैराजदेखि बनवसा जाने पुलभन्दा दक्षिण नेपाली भूमिमै महाकालीको 4 लेनको पक्की पुल बन्न लागेको हो। अझ धनगढी दिपायल दूतमार्ग प्रदेश नम्बर 7 समृद्धिको ढोका खोल्ने उत्तरको चिनसँगको नाकाको सम्भावना बोकेको सेती लोकमार्ग, महाकाली करिडोर धेरै योजनाहरू निर्माणको चरणमा छन्। तर कसैमा मन्त्रालय बीचको समन्वयका अभाव त कसैमा न्यून बजेट र कसैमा विस्फोटक पदार्थको अभावले ती समृद्धिका सपनाहरू कहिले पुरा हुने हुन् थाहा छैन। तर आजभन्दा झन्डै 1 महिना अघि मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएका यसै क्षेत्रका नेता वीरबहादुर बलायले भने आफ्नो कार्यकालमा नयाँ योजना ल्याउन नसके पनि भइरहेका पूर्वाधारको निर्माणमा भने तीव्रता दिने बताउनु भएको छ। उहाँको प्रदेश नम्बर 7 पूर्वाधारको निर्माणको प्राथमिकता के हो? सेती लोकमार्ग, महाकाली करिडोर र धनगढी दिपायल दूतमार्ग कहिले बन्लान्? आज यिनै प्रश्नको जवाबका लागि मैले फेस टु फेसको बहसमा उहाँलाई निम्त्याएको छु।
यहाँलाई स्वागत छ कार्यक्रम फेस टु फेसमा।
धन्यवाद।
अब अलिकता यो सुदूरपश्चिमको विकासको कुरामा हामी केन्द्रित हुन्छौँ। खास गरी तपाईँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालिसकेपछि प्रदेश नम्बर 7 कुन कुन योजनाहरूलाई कसरी प्राथमिकीकरण गर्नुभएको छ?
अब अहिले म त चाहिँ खासै मन्त्रालय सम्हालेपछि चाहिँ कुनै बजेटका साथमा चाहिँ मैले चाहिँ बहाली भएको छैन। अहिले नेपाल सरकार को चाहिँ हिजो आचार संहिताका माध्यमबाट आएको बजेटमा चाहिँ अवस्थित रहेको कुरा हो र भोलि पूरक बजेटको माध्यमबाट अगाडि बढ्नु पर्यो भने अब 7 प्रदेशका अवस्थाहरूलाई आफूले चाहिँ बुझेको र चाहिँ भोगेको र चाहिँ देखेको भएको हुनाले यहाँका प्राथमिकताहरूलाई निर्धारण गर्नका लागि मलाई कुनै कठिनाइ पर्ने छैन र 7 प्रदेशको जनजीवनलाई माथि पार्ने र यसको चाहिँ जीवनस्तर र आर्थिक उन्नतिलाई समृद्ध पार्ने कुराहरूमा चाहिँ त्यो मार्गचित्र म स्वयं सम्माननीय प्रधानमन्त्रीजी पनि यहीँबाट चाहिँ प्रतिनिधित्व गर्नुहुने र मैले पनि यहीँबाट प्रतिनिधित्व गर्ने भएको हुनाले हाम्रा साझा सोचका आधारमा चाहिँ यहाँको जनजीवनलाई उकास्ने हिसाब किताबले अभिवृद्धि गर्ने हिसाब किताबले चाहिँ हाम्रा कार्यक्रममा आउनेछन्।
जसरी यसो मनभित्र हुन्छ नि त, मैले यो यो दुई चारवटा योजना मात्रै मेरो कार्यकालमा गर्न सकेँ भने गजब हुन्छ भन्ने, यदि त्यो भन्नु पऱ्यो भने अहिले पनि जुन सञ्चालन भएका योजनाहरू छन् तिनीहरूलाई चाहिँ कसरी, कुन कुन योजनालाई चाहिँ कसरी प्राथमिकतामा राख्नु भएको छ कि त्यही पुरानै बजेट भए पनि?
पुरानो बजेटबाट त अलरेडी एलोकेट भइसकेको कुरा हो। विशेष गरेर मैले यहाँ पर्ने सुदूरपश्चिम सात नम्बर प्रदेशमा आवागमनमा चाहिँ जहाँ पुलहरूको अभाव छ, ती पुलहरूको चाहिँ जस्तो फास्ट्याग्मा हुने पुलहरू, चाहे त्यो बुनरबाट चाहिँ जाने पुलहरू, चाहे त्यो चाहिँ भनौँ सेती लोकमार्गबाट चाहिँ जाने पुलहरू, चाहे भोगटानबाट जाने पुलहरू, चाहे असामतिर जाने पुलहरू, बझाङमा जाने पुलहरू अथवा चाहिँ बैतडी, र यी पुलहरूलाई समग्र रूपमा चाहिँ अगाडि बढाउनका लागि निर्देश दिइसकेको कुरा हो। किनकि हामीले राज्यको फौजदामा पुल आर्जन गर्नका लागि बडा मोटरेबल पुलका लागि बडा गाह्रो हुँदो रहेछ, त्यो जटिलता मैले हिजो भोगेको कुरा हो। र चाहिँ विशेष गरेर मेरो चाहिँ मार्गचित्र एउटै छ, अहिले कसरी चाहिँ सहजताका साथ चाहिँ सात नम्बर प्रदेशलाई चाहिँ मित्र राष्ट्र भारत र मित्र राष्ट्र चिनसँग आवागमन जोड्ने भन्ने कुराको चाहिँ सबभन्दा ठुलो चिन्ता छ। यदि हामीले त्यो सरल तरिकाबाट चाहिँ जोड्न सक्यौँ भने सात नम्बर प्रदेश आर्थिक रूपमा धेरै सबल र सक्षम र समुन्नत हुन्छ भन्ने कुरामा म दृढ विश्वासी छु, र चाहिँ म अहिले त्यही कुरामा बढी लागेको छु। सौभाग्यले चाहिँ फोर लेन सडकको चाहिँ नेपालकै चाहिँ स्वामित्वमा हाम्रै आर्थिक चाहिँ लगानीमा महाकालीमा त्यो पर्दैछ भने, अर्को चाहिँ हामीले चिनसँग को नाका ताक्लाकोट चाहिँ धनगढी डोटी बझाङ जो चाहिँ 300 किलोमिटर पनि पुग्ने छैन, र 300 किलोमिटरमै भन्दा मुनि नै धनगढीबाट यात्रा गर्नेले ताक्लाकोटको यात्रामा चाहिँ सफलता हासिल गर्नेछ, र नेपालको महेन्द्र राजमार्गबाट चाहिँ चिनसँगको चाहिँ सहजताका साथ चाहिँ जोड्ने बाटो, योभन्दा अर्को उत्तम बाटो चाहिँ नेपालमा चाहिँ अध्ययनबाट मैले चाहिँ देखिनँ। त्यसैले चाहिँ यो चाहिँ यदि यसमा हामी सफल भयौँ भने पूर्ण रूपमा सात नम्बर प्रदेश सफल हुन्छ भन्ने मलाई लागेको छ।
तपाईँबाट गजबको कुरा भन्नु, महाकालीमा फोर लेनको सडक बन्यो र त्यहाँ सुक्खा बन्दरगाह बन्यो भने भारतसँगको ठुलो नाकाको सुरुवात हुन्छ, त्यो सम्भावना पनि भयो। जस्तै गरी अब बिहिबार प्रधानमन्त्री र यहाँ लगायतको टिमले महाकालीमा गएर त्यसको शिलान्यास गरिरहनु भएको छ, उत्तरतिरको नाका जोडियो भने अझ समृद्धिको ढोका खुल्छ भन्ने कुराहरू त धेरै भयो। तपाईँले सेती लोकमार्ग एक दशक भइसक्यो, त्यसको निर्माण यहाँले हेरिनु भएको छ, सेती लोकमार्ग तपाईँको कतिको प्राथमिकतामा छ कि योपालि?
सेती लोकमार्ग प्राथमिकतामा छ नि, जहाँ अड्केको छ त्यसका लागि म आजै कुरा गर्दैछु। जुन जङ्गलको समस्याबाट चाहिँ अड्किराखेको छ, जहाँ छपान भएर पनि कटानको आदेश हुन सकेको छैन, जहाँ हामीले रानीगुण्डामा पुल चाहिँ निर्माण गर्नुपर्नेछ, त्यसको टेन्डर चाहिँ गर्ने प्रक्रियामा अगाडि बढेको छ, र यी कुराहरूलाई चाहिँ छिटो तलबाट पनि माथिबाट पनि सेती लोकमार्गलाई छिटो चाहिँ कनेक्टिभिटी दिने भन्ने कुराहरूमा चाहिँ सरकार चाहिँ तयार छ। आर्थिक रूपमा पनि चाहिने भोल्युमका लागि पनि चाहिँ सरकार तयार छ, त्यसमा कुनै चाहिँ दुविधा चाहिँ छैन। तर अब कहिले हाम्रा संयन्त्रहरू र हाम्रा चाहिँ एक आपसमा चाहिँ अन्तर मन्त्रालय बिचको चाहिँ समन्वय हुन नसकेका कारणले हामीले यो कुरालाई चाहिँ पूर्ण रूपमा पालना गर्न नसकेको परिस्थिति हो। त्यसैले चाहिँ यो यस्तो किसिमको यहाँ मात्रै होइन, देशभरिमै चाहिँ अन्तर यो मन्त्रालयको चाहिँ समन्वय र चाहिँ समझदारी र सन्तुलन कायम गर्नका लागि छिटै हाम्रो मन्त्री परिषदभित्र पनि यी जुन कुराको अभावबाट चाहिँ विकास निर्माण अवरुद्ध भएको छ, निम्नतम क्षतिबाट चाहिँ सफल चाहिँ हामीले उद्देश्य प्राप्त गर्नका लागि यो कुराको चाहिँ उपाय निकालेर एउटा समष्टिगत दृष्टिकोण सरकारले चाहिँ तयार गर्छ भन्ने कुरामा सबैको सोच भएको छ, र यी प्रस्तावहरू चाहिँ मन्त्री परिषदमा आएर टेबल भइसकेका छन्। सायद चाहिँ हामीले चाहिँ छिटै यसलाई चाहिँ निर्णयार्थ चाहिँ पेश गरेर निर्णय गर्छौँ, र यी अवरुद्ध भएका चाहिँ जति पनि परियोजना छन् यी परियोजनाहरू फ्रिक्वेन्टली अगाडि बढाउने कुराहरूमा चाहिँ हामी तयार छौँ।
यहाँलाई एउटा तथ्याङ्क सुनाउँछु, दिनेश एफएम भने एउटा सामान्य सर्वे, अब त्यसलाई सर्वे भन्ने कि के भने, सामान्य सर्वे गर्दाखेरि जुन यदि धनगढी दिपायल दूतमार्ग भएर यो दूतमार्ग पक्की बन्यो भने अहिलेको जुन इन्धन खर्च भइरहेको छ त्योभन्दा झन्डै वर्षमा 40 करोड इन्धन कम खर्च हुँदो रहेछ, हामी इन्धनमा परनिर्भर छौँ। यदि फास्ट्याग बन्यो भनेपछि एक वर्षको 40 करोड यहाँदेखि दिपायलसम्मको मात्रै इन्धनको बचत हुँदो रहेछ, अहिलेको सवारी साधनको चापलाई हेर्ने हो भने, यी सरकारको प्राथमिकतामा किन सेती लोकमार्ग, यो के अरे यो दूतमार्ग फास्ट्याग किन पर्दैन?
फास्ट्याग परेको छ, फास्ट्याग परेको छ, फास्ट्याग पूर्ण रूपमा चाहिँ ठेका लगाइसकिएको छ ट्र्याक ओपन गर्नका लागि र चाहिँ काम अहिले चाहिँ धमाधम भएको छ र हामीले निर्माण व्यवसायहरूलाई चाहिँ तीव्रता ल्याउनका लागि ताकेता गरिरहेका छौँ र उहाँहरू पनि काम गरिराख्नु भएको छ र चाहिँ हामीले अझै यदि मन्त्रालयको माध्यमबाट हाम्रो चाहिँ आफ्नो प्राविधिकहरूको केही कमी अथवा उहाँहरूको चाहिँ म्यान पावरको केही कमी भयो भने त्यसलाई पनि छिटो पूर्ति गरेर काम अगाडि बढ्नका लागि चाहिँ हामीले गरिरहेछौँ र अहिले हाम्रो ट्र्याक ओपन गर्ने यो वर्ष चाहिँ दिवालीसम्म चाहिँ ट्र्याक ओपन गर्ने लक्ष्य छ हाम्रो
यो आर्थिक वर्षमा भनेपछि दिवालीसम्म ट्र्याक ओपन हुन्छ
गराउँछौँ
अनि वनले नै रुखहरू काट्न दिएको छैन योभन्दा अगाडिको डिपिआरमा केही रुखहरू परेनन् अथवा कम परे भनेर फेरि त्यो रिडिपिआर भयो यस्तो किन भइरहेको छ कि
डिपिआर भन्दा पनि इआइए भइसकेपछि इआइएको चाहिँ सीमाङ्कनभित्र परेका रुखहरूलाई चाहिँ काटिनु चाहिँ हुने त्यो सहमति भइसकेको छ र अब कहीँ रुकावट चाहिँ कहीँ छैन अब अलिकति गढसिराको तल चाहिँ अलिक रुकावट भएको थियो अन्त कहीँ रुकावट भएको थिएन र त्यो पनि अहिले चाहिँ सिद्धिसकेको परिस्थिति हो र इआइए भइसकेपछि इआइएको अन्तर्गत परेको चाहिँ सीमाङ्कनलाई हामीले लिएर हामी अगाडि बढ्ने हो र त्यो कुरामा सबै कुरामा सहमत भइसकेको छ
हजुर अनि अर्को यो धङ्गडी दिपायल दूतमार्ग पछि अलिकता सेती लोकमार्गको कुरा गरौँ एक दशक भयो 5-6 किलोमिटर पनि पक्की भएको छैन कहिले सेती लोकमार्ग यहाँबाट यहाँले भने जस्तै चैनपुर पुग्छ र अनि त्यसपछि ताक्लाकोट पुग्छ अनि हामी यो मानसरोवरको यात्रा यो पर्यटकीय मार्ग यो सामरिक महत्त्वको मार्ग भन्छौँ
होइन अब सेती लोकमार्ग त अब यसलाई चाहिँ यही कुराले चाहिँ यसको चाहिँ के भएको छ भने सुरुवातमै ठेस लागेको छ यसलाई अब यसलाई चाहिँ अब यो समस्या चाहिँ म आउँदाखेरिको समस्या होइन यो सुरुवाती समस्या हो अब अहिलेसम्म पनि चाहिँ मैले अहिले यसलाई निकास दिने कोसिस गरिरहेछौँ विशेष गरेर हाम्रो ध्यान नपुग्नु अथवा ध्यान पुगेर पनि हामीले चाहिँ काम गर्न नसक्नु अथवा माथतको चाहिँ निकायहरूलाई हामीले चाहिँ सहमतिमा ल्याउन नसक्नु अथवा कार्यान्वयनको दिशामा लैजान नसक्नु त्यो अहिलेसम्मको कमजोरी थियो त्यसैले त्यही कमजोरी मैले पनि चाहिँ रिपिट गर्नुपर्छ भन्ने पक्षमा म छैन यसलाई निकास दिनुपर्छ भन्ने पक्षमा छु सायद मलाई लाग्छ तपाईँले अर्कोचोटि इन्टरभ्यू लिँदै गर्दाखेरि चाहिँ त्यो भित्रको केही न केही निकास आइसकेको परिस्थिति हो त्यसैले कुनै पनि काम गर्नका लागि इच्छा शक्ति महत्त्वपूर्ण कुरा हो यदि काम गर्ने र जिम्मेवारीमा इच्छा शक्ति रहेन भने त्यो काम जहाँको त्यहीँ रहन्छ अथवा त्योभन्दा पछाडि हट्छ त्यो काम र म अहिलेको चाहिँ छोटो अवधिमा मैले मन्त्रालय सम्हाल्ने कोसिस गरेँ नयाँ कति परियोजना लन्च गर्न सक्छु त्यो त म भन्न सक्दिनँ परिस्थितिले भोलिको दिनमा बताउला तर मौजुदा परिस्थितिको चाहिँ तीव्रता चाहिँ दिएर चाहिँ तीव्रता दिएर चाहिँ यसलाई चाहिँ सम्पन्न गराउने दिशामा चाहिँ म आफू चाहिँ पूर्ण रूपमा लाग्नेछु र आफ्नो कार्यकालमा बनेको कुरा चाहिँ दिगो र चाहिँ स्तरीय होस् गुणस्तरीय होस् भन्ने कुरामा म बढी सचेत छु र त्यो परिणाम तपाईँहरूले चाहिँ देख्न पाउनुहुनेछ
तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो सौगात 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर तपाईँ कतै नजानु होला तर अहिले पालो भएको छ ब्रेकको
एपेक्स डिजिटल स्मार्ट सोरूम अब धनगढी सहरमै
हैन के हो यो के पाउँछ त्यो सोरूममा
सबै ब्रान्डका मोबाइलहरू टिभी फ्रिज वासिङ मेसिन मिक्सर ग्राइन्डर भ्याकुम क्लिनर आदि सामान सुपथ मूल्यमा पाइन्छ साथमा मोबाइल मर्मत केन्द्र पनि छ हजुर एकपल्ट सोरुममा आई आफूलाई चाहिने सामान सुपथ मूल्यमा प्राप्त गर्नुहोला सातै दिन सेवामा सदैव तयार छ एपेक्स डिजिटल स्मार्ट स्टोर मेन रोड धनगढी
हिमाल पहाड हो चाहे तराई मधेश हो यो देश सिंगार्ने लक्ष्य हो हाम्रो सुरक्षित आरती हाम्रो
आरती सुरक्षा रंगीन तथा सादा कर्कट जस्ता पाता
आरती गौरव हाम्रो
आरती सुरक्षा सॉलिड कमिटमेंट
बजाज बाइक एक्सचेंज महामेला जुनसुकै कम्पनीका पुराना मोटरसाइकल ल्याउनुहोस् र नयाँ मोटरसाइकल लिएर जानुहोस् न्यूनतम ब्याज दरमा फाइनान्सको सुविधा तपाईँको मोटरसाइकलको सर्वोत्कृष्ट मूल्य र बिलबुक साथमा लिएर आउनुहोला बजाज एक्सचेन्ज यही भदौ 15 र 16 गते धनगढीमा सम्पर्क नम्बर 091-520-892 98025-40-107
सबैलाई मन पर्ने हात्ती छाप चप्पल
सबैको लागि हो नि
हात्ती छाप चप्पल राम्रो छ यस्तो हो लगाइराखु जस्तो हो बलियो छ यस्तो हो
हात्ती नै जस्तो
त्यसैले भन्छन् उहिले देखि
मम्मी हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो
दुवै उस्तै उस्तै हो नानु
चार दशक भन्दा पहिले देखिको अन्तर्राष्ट्रिय स्तरको हात्ती जस्तै बलियो हवाई चप्पलहरू
हात्ती
छाप चप्पल हात्ती जस्तै बलियो
होन्डा प्रेजेन्ट्स होन्डा व्हील अफ फर्चुन 2 एक लाखदेखि 10 लाखसम्म जित्ने मौका यस दशैं तथा तिहारमा कुनै पनि होन्डाको मोटरसाइकल वा स्कुटर खरिद गर्नुहोस् र पाउनुहोस् स्क्रच कुपन मार्फत 1 लाखसम्मको नगद छुट 5 वर्षको लागि स्पेयर पार्ट्समा 10% छुट रु 4,500 बराबरको 10 थप सर्भिस कुपन साथै होन्डा बिग बाइक्स किन्दा 30,000सम्मको नगद छुट साथै हरेक हप्ता लकी ड्र मार्फत व्हील अफ फर्चुन 2 मा सहभागी भई 10 जनाले प्राप्त गर्नेछन् 10 लाखसम्मको नगद पुरस्कार जित्ने मौका आज नै नजिकैको होन्डा शोरूममा गई चलाउनुहोस् आफ्नो भाग्यको व्हील
सुवर्ण अवसर एसएलसी उत्तीर्ण अनुत्तीर्ण र प्लस टू अध्ययनरत एवं प्लस टू उत्तीर्ण विद्यार्थीहरूका लागि 100% जब ग्यारेन्टीका साथ अन्तर्राष्ट्रिय स्तरको र अन्तर्राष्ट्रिय मान्यता प्राप्त होटल म्यानेजमेन्ट कोर्समा तालिम गर्ने अवसर अब हाम्रै सहर धनगढीमा खुलेको सहरर्ष जानकारी गराउँदछौँ पढाइ हुने कोर्सहरू 6 मन्थ प्रोफेसनल डिप्लोमा प्रोग्राम 1 इयर एक्जिक्युटिभ डिप्लोमा प्रोग्राम 6 मन्थ कुकिङ एन्ड बेकिङ लेभल 2 फास्ट फुड कुक जनरल कुक होटल असिस्टेन्ट असिस्टेन्ट कुक सिट सीमित छ विस्तृत जानकारीका लागि कृतिगङ्गा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी शिव मन्दिर चोक बैयाबेहरी 2 धनगढी सम्पर्क नम्बर 0995242447 9824269900 0046005
खाउला पिउला रमाइलो गरौला दसैँ आयो फेरि
बाडौ मिलेर खुसियाली
यसपालिको दसैँ तिहारमा एमआईको मोबाइल सेट खरिद गर्नुहोस् र उपहार योजनामा सहभागिता जनाई
दुबई टुर ब्याङ्कक टुर पल्सर गोल्ड कोइन सिल्भर कोइन सपिङ भाउचर्स एमआई फोन एमआई ल्यापटप एमआई स्कुटी एमआई टिभी र अन्य एमआईका प्रोडक्टहरू जित्नुहोस्
एमआई मोबाइल्स
मृगौला तथा पिसाब नलीमा पत्थरी भएका बिरामीहरूको लागि सुवर्ण अवसर अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त वरिष्ठ युरोलोजिस्ट मूत्र रोग विशेषज्ञ डाक्टर सञ्जय खड्गी एमएस युरो सर्जनद्वारा मिनी पिसिएनएल दूरबीन पद्धतिद्वारा 5 mm को मसिनो प्वालफारी मृगौला तथा पिसाब नलीको पत्थरीको शल्यक्रिया गरिने भएकोले इच्छुक बिरामीले सम्पर्क राख्न हुन अनुरोध गरिन्छ
शल्यक्रिया गरिने मिति यही भदौ 30 र 31 गते बिरामीले सम्पर्क गर्ने मिति भदौ 29 गते भित्र बिरामी जाँच्ने समय भदौ 30 र 31 गते बिहान 10 बजेदेखि
स्थान नवजीवन अस्पताल प्राली धनगढी कैलाली सम्पर्क फोन नम्बर 0991-521-233
हजुर मलाई 3 वटा पुरी 2 वटा जेरी 1 प्लेट केराउको तरकारी अनि 1 कप चिया
हुन्छ सर
एकपटक अर्डर दोहोऱ्याउनुहोस् त
एउटा लाइफ बोय 3 वटा पुरी 2
लाइफ बोय
हजुर सर खाना खानु अघि साबुन पानीले हात धुनु कहिले नबिर्सौँ
खाना खानु अघि साबुन पानीले हात धुन नबिर्सिने प्रण गरौँ लाइफ बोयद्वारा सर्वसाधारणको हितमा जारी
नरोनु बाबा नरो के भयो त मेरो बाबालाई हेर्नुहोस् न कान्छा हिजोदेखि बाबुले खाना पनि खाएको छैन हनहनी ज्वरो आएको छ पखाला पनि भइरहेछ त्यसमाथि एकरो रोकोरै गर्छ नरो बाबा यही बेला आफू पनि घरमा हुनुहुन्न के गर्ने के म त बडो चिन्तामा छु भने
ए हो र नातिलाई सन्चो छैन जस्तो छ टाइफाइडै पो भयो कि क्या हो तिमीहरू यस्तै गर्छौ के घरेसो जोडिएको मान्छेलाई खबर खाबर केही छैन लैडे अस्पताल जाऊ आजै अहिले
मामु मामु हाम्रो सरले भन्नुभएको नि बर्खाको बेलामा र बाढी आएको बेलामा पानीको मुहानहरूमा फोहोर हिलो र सडे गलेको वस्तु पर्नाले नि पानी दूषित भएको हुन्छ अरे नि अनि त्यस्तो दूषित पानी खानाले त आउँ हैजा झाडा पखाला टाइफाइड जस्ता रोगहरू पनि लाग्छ अरे नि
त्यसै जान्ने हुन्छ यो कसले भन्यो तँलाई
ल किन हपारे कि उसलाई ठिक कुरा गरेकी छ मेरी नातिनीले
बाढी आइसकेपछि छाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरूबाट बच्न पानी उमालेर सोडिस गरेर तथा प्युस क्लोरिन वाटरगार्ड जस्ता पानी शुद्धिकरण गर्ने वस्तुहरूको प्रयोग गरेर मात्रै पानी पिउने गरौँ।
युएसआइडीको सहयोगमा साझेदारी विकास परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
के छ भाइ तिम्रो हालखबर?
के हुनु दाजु, यो बत्ती अपडाउन भएर अफिसका सबै इलेक्ट्रिक सामानहरू बिग्रेर वाक्क भइसके। भएको एउटा जेनेरेटर थियो, त्यही नै बिग्रियो।
सामान त कहिलेकाहीँ बिग्रिहाल्छ नि भाइ, बनाउनु पर्यो नि। त्यसका लागि नवदुर्गा कम्प्युटर छँदैछ।
हो र दाजु?
हो नि भाइ।
कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिन, एटिएम मेसिन, एसी, फ्रिज, जेनेरेटरका साथै सबै किसिमका इलेक्ट्रोनिक सामानहरूको मर्मतका लागि नवदुर्गा कम्प्युटर, नैनादेवी चोक, धनगढी 527-501।
यो ब्रेकपछि पुनः स्वागत छ श्रोता। तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ।
अनि सेती लोकमार्ग बन्यो भने त्यसको सामरिक महत्त्व त यहाँलाई पनि थाहा छ। अहिले मध्यपश्चिमबाट भारतको कुनै एकजना मानसरोवर जाने पर्यटक दिल्लीबाट काठमाडौँ आउँछ, काठमाडौँबाट नेपालन जान्छ, नेपालन जाँदा फेरि सिमीकोट उठ्छ, अनि त्यसपछि बल्ल ऊ मानसरोवर जान्छ। उसको 1,00,000 भारूभन्दा बढी खर्च हुन्छ एकजनाको। यदि त्यो पर्यटकहरू जुनलाई हामीले यहाँदेखि चैनपुरसम्म अथवा हाम्रो उरै भन्ज्याङसम्म उनलाई पैदल मार्ग भएर हामीले ल्याउन सक्यौँ भने हाम्रो पर्यटकीय क्षेत्रहरू कति अगाडि पुग्थ्यो। तर त्यसमा किन सरकारमा बसेकाहरू तपाईँको मन्त्रालय यसमा ध्यान दिँदैन कि?
अब मिडियाले बल्ल तपाईँले यो प्रश्न राख्नुभयो होइन। मानसरोवरका लागि सबभन्दा उत्तम मार्ग चाहिँ यही नै फास्ट ट्र्याक, चाहे सेती लोकमार्ग होस् चाहे चाहिँ दिपालीबाट जाने चाहिँ यो कल्पना गरिएको चाहिँ फास्ट ट्र्याक होस्। अब यसको चाहिँ परिकल्पना अहिले हामीले अन्यत्र देख्यौँ जहाँबाट चाहिँ यसको चाप बढ्यो र जहाँ सम्भावना चाहिँ थियो, तर त्योभन्दा प्रबल सम्भावना हामीसँग रहेछ भन्ने कुराको त अहिले एहसास भयो नि त। तर यसमा कुनै यहाँ चाहिँ हामीले चाहिँ कुनै किसिमको पहल हुन सकेन। हामी भनेको नेपालको मानसरोवर जानका लागि सबभन्दा सर्टेस्ट र चाहिँ हामी फास्टेस्ट चाहिँ रुट भनेको हाम्रो रुट हो। चाहे यो अहिले अहिले पनि यो मैले परिकल्पना गरेको कुरा हो कि धनगढी दिपाली, दिपाली चैनपुर चाहिँ ताकलाकोट मेरो परिकल्पना हो कि यो 300 किलोमिटरमा हामीले सहज रूपमा गयो भने धनगढीबाट हामी एकै दिनमा चाहिँ ताकलाकोट पुग्ने र ताकलाकोटबाट चाहिँ हामी चाहिँ सहज रूपमा चाहिँ मानसरोवरको यात्रा गर्न सकिने परिस्थिति त रहेछ नि त, विद्यमान अवस्थामा रहेछ नि त। तर यो परिकल्पना योभन्दा पहिले हुन सकेन। तर जब परिस्थितिको सीमाङ्कन र रेखाङ्कन जब देख्यौँ त्योबाट यो सम्भावना रहेछ भन्ने कुराको मलाई पनि एहसास भएर मैले यो कुरालाई चाहिँ अगाडि बढाएको छु। चाहे सेती लोकमार्ग र चाहिँ फास्ट्र्याक, यो चैनपुरको फास्ट्र्याक एकै ठाउँमा मिसिने छन्, हामीले जुनसुकै ठाउँबाट पनि यो यात्रा गरेर चाहिँ हामी गन्तव्यमा पुग्न सक्नेछौँ र नेपालको मानसरोवरको सबभन्दा अल सिजन रुटका रूपमा चाहिँ हामीले, किनभने अरू रुटबाट सिजनेबल रुट हुन् तर हाम्रो रुट भनेको अल सिजन चाहिँ बनाउनका लागि म उद्यत छु। त्यसैले यही कुरालाई चाहिँ सम्पन्न गर्न सक्यौँ भने म आफू सफल भएको चाहिँ 7 नम्बर प्रदेशका लागि चाहिँ जस्तो र धन्य चाहिँ आफूलाई हुन्थ्यो भन्ने मैले चाहिँ आफूले लिएको छु।
त्यो तपाईँको परिकल्पना साकार कहिले होला के?
साकारको कुरै छैन, यहाँ त तपाईँहरू पनि सबभन्दा, तपाईँ पत्रकारिता जगतको मानिस भन्दा पनि तपाईँ यहाँको एउटा नागरिक हो, तपाईँले यहाँको जियो चाहिँ अध्ययन गर्नुभएको छ। अब यहाँ चाहिँ बाटै अहिले चाहिँ सिङ्गल रुटमा चाहिँ दिपाइल चैनपुर जोडिएको छ, सिङ्गल रुटमा ऱ्यापबाट काटेको र उताबाट चाहिँ यो ग्रामीण पहुँच चाहिँ कार्यक्रमबाट काटिएको। हामीले त्यसलाई त्यो एलाइनमेन्ट के गरेर चाहिँ मात्रै धेरै ठुलो चाहिँ हाम्रो चाहिँ लागत र ऊ चाहिँ छैन, हामीले चाहिँ सहजतालले चाहिँ चैनपुरलाई जोड्न सक्नेछौँ। चैनपुर माथि चाहिँ भइसकेको अवस्था हो र त्यहाँ हामीले तिन किलोमिटरको मात्रै टनल खन्न सक्यौँ भनेदेखि त यो चाहिँ पुरा क्रान्ति हुन्छ, आर्थिक रूपमा क्रान्ति हुन्छ। त्यसैले टनेलको माध्यमबाट हिजो मात्रै मैले महामहिम चिनको राजदूतलाई भेटेँ र हिजोभन्दा अस्ति मात्रै महामहिम मैले चाहिँ जापानको राजदूतले भेट्नुभयो मसँग चाहिँ, र उहाँहरूसँग पनि यी कुरा, दुइटै देश चाहिँ टनेलको माध्यमबाट विकास गर्नका लागि तयार छ। तर हामी आफैले पनि त आफ्नो देशमा चाहिँ टनेलको माध्यममा आफ्नो लगानीबाट पनि त सुरु गरौँ नि त। यदि चाहिँ अहिलेको चाहिँ पूरक बजेट आयो भने मैले चाहिँ त्यो कुराको चाहिँ टनेलका माध्यमबाट चाहिँ यस्तो हुने रहेछ भन्ने कुराको सुरुवात चाहिँ मैले आफूले गर्छु र उहाँहरूलाई पनि आकर्षित गर्ने, जस्तो अहिले के अरे नौबिसेको टनेलको बारेमा जापान सरकारले चाहिँ गरेको छ, तयारी गरेको छ, र चाहिँ टनेलका माध्यमबाट हामी गयौँ भने हाम्रो जनजीवन यति सरल, यति सफल, यति सक्षम रहनेछ, हाम्रो आर्थिक रूपमा यति हामी समुन्नत रहनेछौँ, त्यो कुराको सुरुवात चाहिँ मैले यसपालिदेखि चाहिँ गर्छु।
मैले सेतेलुङ मार्गको उत्तरी खण्डको आयोजना प्रमुखसँग कुराकानी गर्दाखेरि उहाँले एउटा बताउनु भएको थियो कि त्यो क्षेत्रमा जहाँ हामी उरै भन्ज्याङदेखि अझै ताक्लाकोट जाने चिनको बोर्डरसम्मको हिमालमा हामीले सर्वे गर्नका लागि हामी वर्षमा 3 महिना र बढीमा यदि हिउँ कम पऱ्यो भने 4 महिना मात्रै त्यहाँ सर्वे गर्न सक्छौँ, सर्वे गर्नलाई नै अप्ठ्यारो छ। त्यस्तोमा वर्षको तिन महिना चार महिना यातायातै बन्द हुन्छ, यदि त्यहाँ 9 महिना हिउँ हुन्छ भने त्यसका लागि टनेल यहाँले भन्नुभयो त्यसलाई चिन सरकारले बनाउनका लागि चिन सरकारले त्यो टनेल बनाइदिन्छु भनेको छ कि यहाँले प्रस्ताव गर्नुभएको हो कि 22-23 किलोमिटरको त्यो हिमाल हिउँ हिउँ भएको हिमालमा चाहिँ कसरी बन्छ कि त्यो
22-23 किलोमिटर छैन, त्यो हामीले जाँदाखेरि 22-23 किलोमिटर छ, तर हामीले टनेल खन्दाखेरि चाहिँ 3-4 किलोमिटरभन्दा बेसी हुँदैन। 3-4 किलोमिटर यो मुलुकले चाहिँ टनेल खन्न सक्दैन भने हामी मुलुकको लागि के जिम्मेवार छौँ? त्यो किसिमको प्रविधि आज हामी भेरी डाइभर्सनमा टेस्ट गरिरहेछौँ, भेरीलाई चाहिँ हामीले के अरे उसलाई चाहिँ बबईमा चाहिँ ल्याएर डाइभर्सन हामीले चाहिँ सुरुवात गरेका छौँ सिँचाइका माध्यमबाट चाहिँ गर्ने भनेर सफल र सक्षम रूपमा चाहिँ आज चाहिँ गइराखेको छ। सडकका रूपमा पनि हामीले टनेललाई ल्याउन सक्छौँ र गर्न सक्छौँ। टनेलमा हामी गएनौँ भने हाम्रो उन्नति हुँदैन। अब डाँडातिरै हामी स्काइभिटर लगाउन थाल्यौँ भनेदेखि त्यो चाहिँ दिगो विकास होइन, त्यो विनाश मात्र हुनेछ। भोलि चाहिँ गाउँहरू बस्तीहरू सबै चाहिँ खसेर चाहिँ खतम हुनेछन्, पानीका मूलहरू समाप्त हुनेछन्, खरेडी पर्नेछ र त्यहाँको जनजीवन चाहिँ एकदमै अप्ठ्यारोमा फस्नेछ। त्यसैले अब हामीले पर्यावरणको दृष्टिकोणले पनि अहिलेको चाहिँ विश्व ग्लोबल वार्मिङ चाहिँ का हिसाब किताबले पनि हामीले टनेलमा जानुपर्ने हाम्रो आवश्यकता र जो सहज रूपमा छ त्यो प्रविधिका लागि हामीले हाम्रा प्राविधिकहरू तयार गर्नका लागि अहिलेदेखि जस्तो चिन सरकारले अफर गरिसकेको छ रेलका लागि टनेलका लागि प्राविधिक रूपमा हामीले सहायता गर्नुपर्ने हो भने अध्ययनका लागि चाहिँ नेपाल सरकारले पठाइदियोस् भनेर हिजो मात्रै महामहिम राजदूतले मलाई प्रस्ताव गर्नुभएको छ। त्यसैले सरकार अब त्यो कुराका लागि तयार छ। रेलका लागि चाहिँ हामीसँग रेल छैन, हामी रेल बनाउने भन्दैछौँ, हामीसँग रेल विभाग छ, रेलका बारेमा अध्ययन गरेका मानिसहरू छैनन्। त्यसैले हामीले कसरी रेलका बारेमा परिकल्पना गर्ने, रेलको एक्सिस के हो कसरी थाहा पाउने, रेलको चाहिँ संरचना के हो कस्तो थाहा पाउने, कसरी थाहा पाउने, त्यसैले टनेलका बारेमा हामीले अहिलेसम्म कुनै सुरुवाती नै गरेका छैनौँ। अनि टनेल र चाहिँ रेलका बारेमा हामीले अध्ययन गऱ्यौँ, त्यो प्राविधिक तयार गऱ्यौँ, त्यसपछि भने उहाँहरूको माध्यमबाट पनि हुन्छ। त्योभन्दा पूर्व प्राविधिक रूपमा हामी चाहिँ सहायता गर्छौँ भनेर जापानले भनेको छ, चिनले भनेको छ, भारतले भनेको छ, सबैले भनेको छ। अहिले हामीले उहाँहरूको चाहिँ प्राविधिकहरूलाई प्रयोग गर्दै जाने र हाम्रा प्राविधिकहरूलाई पनि तयार गर्नका लागि पनि उहाँहरू तयार हुनुहुन्छ। यो त एटेम्प्ट गर्नुपर्छ राज्यले, अहिलेसम्म एटेम्प्ट नगरेको कुरा हो र जो कुरा चाहिँ हामीले एटेम्प्ट गर्दैछौँ।
अब यहाँ मन्त्री हुनुहुन्छ, यहाँभन्दा अगाडि 8-9 महिना यही क्षेत्रको रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुभयो। 9 महिनामा 10 महिनामा परिवर्तन भइराख्ने सरकारले यो टनेलको तपाईँको योजना, टनेलको मार्फतबाट चिनसँगको कनेक्टिभिटीको कुराहरू कसरी सम्भावना हुन्छ? तपाईँले कमसेकम अब मङ्सिर 10 भन्दा पछाडि नयाँ सरकार आउँछ होला, तपाईँले तपाईँको त्यो योजना के हो, त्योभन्दा अगाडि म के चाहिँ गर्छु या नीतिगत तहमा अथवा टिओआरको रूपमा के चाहिँ बनाएर जान्छु भन्ने सोच बनाउनु भएको छ?
तुरन्तै त केही कुराको सम्भावना छैन, तर थालनी गर्ने कुरा हो। मुलुकलाई जुन कुरामा चाहिँ मैले एटेम्प्ट गरेर जानेछु अथवा त्यो अवसर पाउनेछु, अवसर पाइसकेको कुरा होइन। अहिलेको अवसर भने खालि मन्त्रालयको कुर्सीमा बस्ने अवसर मात्रै हो, यो काम गर्ने अवसरका लागि नै। मौजुदा परिस्थितिमा चाहिँ नयाँ कुराको परिकल्पना मैले गर्न सक्दैन, तर चाहिँ मलाई अवसर आयो भने नयाँ कुराको परिकल्पना गर्नेछु। भोलि आउने मन्त्रीले पनि बाध्यात्मक रूपमा चाहिँ त्यो चाहिँ जुन कुराको चाहिँ परिकल्पना गरिएर अगाडि बढाइएको छ बाध्यात्मक रूपमा उसले पनि त्यो बाटोमा हिँड्नुपर्ने परिस्थिति चाहिँ निर्माण गरेर जानेछु, किनकि त्यो नेपाली जनताको पक्षमा र राष्ट्रको पक्षमा रहने।
त्यो भने नीतिगत रूपमा म केही न केही नीतिहरू बनाएर जानेछु भन्नु खोज्नुभयो कि
लागू गरेर जानेछु, त्यसलाई कार्यान्वयनमा चाहिँ अगाडि बढाएर जानेछु। त्यसका लागि चाहिँ त्यो अवसर मैले पाउनुपर्नेछ। अवसर पाउनुको मतलब के हो भने राज्यले चाहिँ त्यो किसिमको प्रावधान चाहिँ मलाई चाहिँ प्रदान गर्नुपर्नेछ। त्यसको मतलब के हो भने बजेटका रूपमा नेपाल सरकारको कार्यक्रमको रूपमा चाहिँ मैले त्यो कुरालाई चाहिँ नेपाल सरकारका सामु आधिकारिक रूपमा इन्डोर्स गर्न पायो भने त्यो कुरा अगाडि बढ्छ।
श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिने सेवा 93.8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो सौगात 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायत। अहिले फेरि पालो भएको छ ब्रेकको।
विशेषज्ञ डाक्टरहरूको टोली अब नमबुद्ध अस्पताल र नमबुद्ध मेडिकेयर जोनमा। वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर बीबी सिंह एमजी डीएलओ एफआईसीएस गोल्ड मेडलिस्टबाट प्रत्येक दिन नाक कान घाँटी सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा सफल अपरेसनका साथै वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनुप पोखेल एमबीबीएस एमएस अर्थो केयूबाट प्रत्येक दिन हाड जोड्नी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा अपरेसन गरिन्छ। नवबुद्ध अस्पताल प्रणालीमा उपलब्ध डाक्टर तथा उपचारहरू वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर मोहन साउदबाट प्रत्येक दिन स्वास्थ्य उपचार सेवा उपलब्ध गराइन्छ। साथै हाम्रो यस अस्पतालमा अत्याधुनिक दूरबीन विधिबाट पित्त थैलीको पत्थरीको सफल अपरेसन गरिनुका साथै हाइड्रोसिल हर्निया एपेन्डिसाइटिस पाइल्स फिस्टुला र स्तनका गाँठागुठीको सफल उपचार तथा अपरेसन गरिन्छ। सम्पर्क नवबुद्ध अस्पताल प्रणाली धनगढी उपमहानगरपालिका 8 बुद्ध चोक र नवबुद्ध मेडिकेयर जोन अस्पताल लाइन मेन रोड धनगढी मालपोत जाने बाटो। सम्पर्क नम्बर 091-522-174 98-48-57-73-29।
DFM time check.
It's 9:30 AM.
खुसीको खबर, हाम्रै सहर धनगढीमा रहेको यस नवबुद्ध अस्पताल प्रणालीको शाखा नवबुद्ध मेडिकेयर जोनमा यही असार 1 गतेबाट प्रत्येक दिन वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर बीबी सिंहबाट उपचार सेवा उपलब्ध भइरहेको सबैमा जानकारी गराउँदछौँ। हाम्रा सेवाहरू नाक कान तथा घाँटी सम्बन्धी सम्पूर्ण रोगको सफल उपचार तथा अपरेसन गरिन्छ। साथै अत्याधुनिक दूरबीन विधिबाट पित्त थैलीको पत्थरीको सफल अपरेसन, हर्निया, एपेन्डिसाइटिस, हाइड्रोसिलको पनि सफल अपरेसन गरिन्छ। सम्पर्क नवबुद्ध मेडिकेयर जोन अस्पताल लाइन मालपोत जाने बाटो। सम्पर्क नम्बर 091-522-174 98-24-60-17-43।
ए दाजु,
के भन्छ कान्छा?
के हो तिम्रो गाडी त जहिले पनि टिलिक्क परेको हुन्छ, के रिठाले हुन्छ हौ?
रिठाले होइन कान्छा, मेरो गाडी टल्काउने एउटै मात्र ठाउँ निङ्ला सैनी हाइड्रोलिक सर्भिसिङ सेन्टर हो, त्यही लान्छु, गाडी आफै टल्किन्छ।
हो र भन्या
हो नि त,
अत्याधुनिक मेसिनद्वारा डिलक्स बस, कार, ट्रक, मोटरसाइकल, टेम्पो, अटो रिक्सा, स्कुल भ्यान तथा सम्पूर्ण टू व्हीलरदेखि फोर व्हीलरसम्मका गाडीहरूका साथमा सिट कभर र पर्दाहरू पनि धुन परेमा एउटै मात्र सम्झिनु पर्ने नाम निङ्लासेनी हाइड्रोलिक लिफ्ट वासिङ सर्भिसिङ सेन्टर, बोराडाँडी 3 धनगढी हुन्डा सोरुमको अगाडि। सम्पर्क नम्बर 98-4-88-57-699 र 98-15-67-74-20।
म तिमीलाई एउटा कथा भन्नेछु, के तिमी सुन्छौ? पर्ख, पहिला मलाई प्राण बबलगम खान देऊ। कथा यो हो कि पर्ख, मलाई बबलगम फुलाउन देऊ। देख्यौ बबलगम कति ठुलो थियो। कथा यो हो कि आहा, प्राण बबलगममा ट्याट्यू रहेछ। पर्ख यो मलाई टास्न देऊ। के यो राम्रो छैन? कथा यो हो कि म स्कुलको लागि ढिलो हुँदैछु, कथा पछि भन्नेछु।
पहिला प्राण बबल गम अनि कथा। कम से कम पालो पालो गरेर त कुरा राख्नुहोस्।
जसरी राखिने कुरो त्यही हो अध्यक्षज्यू, भोट माग्ने बेला चाहिँ परैबाट हात जोड्दै आउने, चुनाव जितेपछि चाहिँ बेपत्ता। तपाईँले भोट माग्न आएको गाडी बाटो अहिले धान रोप्ने खेत भएको छ, थाहा छ?
ल ल ठिक छ, अनि तपाईँको नि
के हुनु? स्वास्थ्य चौकी जाँदा स्वास्थ्य कर्मी छैनन्, तपाईँले हेर्नु पर्दैन।
ठिक छ, स्वास्थ्य कर्मीको बारेमा बुझ्छु र तपाईँले अन्य विषयमा देखाएको चासोको पनि सम्मान गर्छु। यी कामहरू तपाईँ हामीले प्रक्रिया पुर्याएर प्राथमिकताको आधारमा गर्ने हो, काम धेरै छन्, पालै पालो सम्पन्न गर्नुपर्छ, जुन कुरा तपाईँहरूले पनि बुझिदिनु पर्यो। र यसका लागि गाउँ कार्यपालिकाको बैठक अनि गाउँ भेला गरेर आवश्यक कानुन बनाएर प्रक्रिया अघि बढेपछि काम अघि बढ्छ।
स्थानीय तहमा गरिनुपर्ने विकासका कामहरू निर्वाचित जनप्रतिनिधि र नागरिक दुवैले संवाद र सहकार्य गर्दै पूरा गरौं।
युएसए आइडीको सहयोगमा पारस्परिक जवाफदेता कार्यक्रमद्वारा जनहितका लागि जारी सन्देश।
चाहिएको बेला यो गाडीले जहिले यस्तो धोका दिन्छ।
आजको तिन जन घुम्न निस्क्यौँ भनेको आजै ढिलो गर्नुपर्छ है तपाईँलाई।
मैले होइन कि यो गाडीले हो, स्टार्ट नै हुँदैन, के गर्नु त अब?
अब के गर्नु नि, सराफत अटोमोबाइल्समा गाडी बनाउन दिनु। त्यहाँ निशान, इसुजु, बुलेरो लगायतका हाम्रो जस्तो फोर व्हील गाडीहरूको स्पेयर पार्ट्स, ब्याट्री, गाडी सम्बन्धी मर्मत दक्ष मेकानिकद्वारा गरिन्छ। साथै गाडीहरूको राम्रो स्पेसल मोबिलहरू पनि पाइन्छ र गाडी भाडामा पनि पाइन्छ। सराफत अटोमोबाइल्स, जटकपुर, धनगढी, 091523414 र 98484488।
चाँदी चाँदी बचतसँग चाँदी नै चाँदी।
के भनेको यस्तो, कहाँ कसरी चाँदी?
एनएमबी ब्याङ्कमा अब बचत खाता खोल्दा चाँदी नै चाँदी। एनएमबी ब्याङ्कले ल्याएको छ एनएमबी सरल बचत खाता, जम्मा रु 5,000 खोल्न सकिने। यो खाता खोल्दा 10 ग्राम चाँदीको सिक्का सित्तैमा पाइन्छ नि।
ए हो र, यो त एकदमै गजबको कुरा सुनाउनु भयो नि तपाईँले।
यति मात्र कहाँ हो र, साथमा निशुल्क मोबाइल ब्याङ्किङ सुविधा तथा डेबिट कार्ड र इन्टरनेट ब्याङ्किङ सुविधाहरू पनि उपलब्ध छन्।
त्यसो भए अहिले नै गइहालौँ न त एनएमबी ब्याङ्क सरल बचत खाता खोल्न।
हामी त हिँड्यौँ, तपाईँहरू पनि चाँदीको बाहर भित्राउन चाहनुहुन्छ भने एनएमबी ब्याङ्कमा सरल बचत खाता खोल्न गइहाल्नुहोस्। थप जानकारीका लागि 98017-17666 मिस कल गर्नुहोस्। एनएमबी ब्याङ्क, मुभ बियोन्ड।
जिग्री बोरो, त्यो रक्षाले बजारबाट सामान मगाएकी थिए, त्यही पुर्याउन जान लागेको कुरो।
आपे श्रीखण्ड मुख धुने साबुन, पिम्पल्स मैक्स क्लियर क्रीम अनि श्रीखण्ड चिउरी निम आयुर्वेदिक नुहाउने साबुन।
सही कुरो जिग्री बोरो, सही कुरो। यही प्रयोग गर्दिरहेछ र पो, यति विधि राम्री देखे कि मोरी।
ठिक भन्यो बले, मेरो सुन्दरताको राज श्रीखण्ड मुख धुने साबुन र क्रिम हो। यसको प्रयोगले मुखको चाया, पोतो, डन्डी फोर हराउँछ र श्रीखण्ड नुहाउने चिउरी निम साबुनको प्रयोगले जिउका घाउ, खटिरा, घमौरा र छालाका रोगहरू निको पार्छ। मेरो त जुनी बदलिदिएको छ श्रीखण्ड साबुनले।
अब मैचेङको बराबरी तेजिलो हुन म पनि श्रीखण्ड साबुन प्रयोग गर्छु। अनेक मैचेङलाई आई लभ यू भन्ने हो।
धनगढीका लागि आधिकारिक डिलर चौधरी एजेन्सी,
091-521-531।
यो ब्रेकपछि पुनः स्वागत छ। श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो सौगात 103.6 MHz कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ।
महाकालीको चार लेनको पुलको शिलान्यासकै अवसरमा तपाईँसँग कुरा पाउँदा बडा गर्व र खुसी महसुस भइरहेको छ। अलिकता महाकाली लोकमार्गकै बारेमा पनि कुराकानी गर्ने मन लाग्यो। 2 वर्षदेखि विस्फोटक मात्रै नभएर महाकाली करिडोर भनिएको छ अहिले, त्यो बन्द छ। मन्त्रीजीलाई थाहा छ त्यो बारेमा?
उसलाई धेरै थाहा छ, थाहा नभएको त कुरै भएन। त्यसमाथि पनि आफ्नो ठाउँको चाहिँ लोकमार्गको बारेमा थाहा नहुनुको भन्ने कुरा होइन, विस्फोटक पदार्थ राष्ट्रिय समस्या हो। त्यो समस्या हामीले आफै, हामी आफ्नै उत्पादनबाट चाहिँ हामीले निर्माण गर्न सकिने परिस्थिति होइन। नेपाली सेनासँग चाहिँ, नेपाली सेनाले बाहिरबाट ल्याएर र मेटेरियलकम ल्याएर चाहिँ नेपालमा निर्माण गर्न सकिने, र पहिले चाहिँ हामीले त्यो बनाउनु पनि नसकिने परिस्थिति थियो। र अहिले मैले अस्ति मात्रै प्रधान सेनापतिज्यूसँग भेट गर्दै गर्दा मन्त्रालयमा, र चाहिँ उहाँले चाहिँ हामीले लगाएका, अहिलेका थपेका र लगाएका चिम्नीहरूको ले गर्ने उत्पादन, गर्ने उत्पादन हाम्रा लागि, मुलुकका लागि यथेष्ट रूपमा छ। तर हामीले आयात गर्ने र मेटेरियलका बारेमा चाहिँ हामीले आयात गर्न सकेका छैनौँ, जो अन्तर्राष्ट्रिय समस्याका रूपमा चाहिँ रहेको छ। र यसलाई छिटोभन्दा छिटो चाहिँ निदान गर्छौँ भन्ने उहाँको चाहिँ वचनबद्धता छ। र हामीले त्यो आयात गर्ने, हाम्रो चाहिँ र मेटेरियललाई, विस्फोटक पदार्थ निर्माण गर्ने र मेटेरियललाई आयात गर्नका लागि यदि हामीले त्यो किसिमको चाहिँ परिस्थिति बनायौँ भने सहज रूपमा नेपालमा उत्पादन गरेर हामीलाई चाहिँ, हामी त्योलाई, किनकि अहिले सेनाले नै चाहिँ गरिराखेको, चाहिँ अगाडि बढेर बढाइराखेका परियोजनाहरूलाई पनि चाहिँ विस्फोटक पदार्थको अभाव रहेको परिस्थिति हो। त्यसैले यो
गत वर्ष महाकाली करिडोरको 90% बजट त्यही विस्फोटक पदार्थ नपाएका कारणले फ्रिज भएको छ, उनीहरूले निर्माण गर्न सकेन। यसै गरी हामी दार्चुला तिङ्कर भन्ज्याङ हुँदै चिन अनि चैनपुर उरै भन्ज्याङ हुँदै ताक्लाकोट जोड्ने सपना देखिराख्ने तर सडक बनाउने सरसामान नै उपलब्ध भएन भनेपछि कसरी हामी समयमै हाम्रो देशको समृद्धिलाई अगाडि बढाउन सक्छौँ कि भन्दैछु?
अब यो कुरा बाइलेटरल रूपमा गरिन्छ, अब जो हामीले आयात गरिने कुराहरूका लागि नेपाल सरकारले चाहिँ पहल गर्नेछ। अहिले नेपाली सेनाले पहल गरिराखेको अवस्था हो र नेपाली सेनाले यसलाई चाहिँ हामी सफलता हासिल गर्न सक्छौँ भन्ने परिस्थितिमा चाहिँ नेपाली सेना पुगेको छ। त्यो भएन भने सरकारले चाहिँ यो कुरालाई छिटोभन्दा छिटो टुङ्ग्याउनेछ।
कहिले जति कति जति समय लाग्ला त्यसले देशभरिका योजनाहरू प्रभावित
भएको छ। यसमा चाहिँ सरकारले सोच्ने जो छिटोभन्दा छिटो चाहिँ यसलाई चाहिँ पुगाउनेछ आफ्नो चाहिँ व्यवस्थित उसमा।
अनि एउटा अर्को पक्ष गोरीफुन्टाको नाका, योपालि प्रधानमन्त्रीज्यूको भारत भ्रमणमा पनि गोरीफुन्टाको नाकाको स्थिरोन्नति गरिनेछ भन्ने कुरा दुइटै देशका प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा पनि लेखिएको छ। अब यत्रो दुर्वा नेसनल पार्कभित्र उसले बाटो चौडा गर्न मिल्दैन पनि एकातिर भनिराख्ने, त्यो कसरी कार्यान्वयन होला? त्यो कसरी नेपालसँग गोरीफुन्टा भारत र गोरीफुन्टाको चाहिँ कनेक्टिभिटी हुन्छ?
यो कुरा सबैले बुझ्नुपर्छ। दुधवाबाट जङ्गलको बाटो आउने चाहिँ गोरीफुन्टा आउने बाटो यो एक्सपान्सन हुँदैन, यो ओल्ड हेरिटेज हो। दुईवटा सरकारहरूका बिचमा सम्झौता भएर त्यही बाटो ल्याउँछु भनेर पनि यो
ल्याउनु
सम्भव छैन। त्यसैले हाम्रो भारत सङ्घको प्रस्ताव के हो भने दुधवाबाट एलाइनमेन्ट परिवर्तन गरेर भए पनि हामीलाई गोरीफुन्टामा ल्याउनका लागि सहमति भएको कुरा हो। यहाँहरूले पनि यो कुरा चाहिँ राम्रोसँग बुझ्नु जरुरी के छ भने दुधवा नेसनल पार्कको बिचबाट ओल्ड हेरिटेज चाहिँ विश्व सम्पदामा चाहिँ सूचीकृत भइसकेपछि त्यो ल्याउनु पाइने न भारतको माथतमा पर्छ न त्यो हामीले पनि परिकल्पना गर्न सक्छौँ। तर हामीले उपभोग गर्ने भारतबाट गर्ने आवत जावत र चाहिँ उपभोग्य सरसामग्रीहरूको चाहिँ उपभोग गर्नका लागि हामीले एलाइनमेन्ट परिवर्तन गर्न जरुरी छ। त्यो एलाइनमेन्ट परिवर्तन चाहे रेलमार्ग होस् चाहे चाहिँ हाम्रो चाहिँ यो चाहिँ ऊ होस् सडक राजमार्ग होस् यसलाई एलाइनमेन्ट परिवर्तन गरेर गोरीफुन्टासम्म ल्याउने र गोरीफुन्टामा चाहिँ एउटा व्यापारिक क्वारेन्टाइनको रूपमा चाहिँ राख्ने चाहिँ कुराका लागि सहमति भएको।
धनगढीको यो नाका जहाँनिर अहिले भन्सार छ, जहाँनिर अहिले नाका छ, त्यहाँबाट पूर्वतिर त्यो नाका सार्दा फेरि धनगढीको भविष्य के हुन्छ?
धनगढीसँग त्यो सम्बन्धितै छैन, त्यो आएर त भारतकै पूर्वपट्टिबाट आएर चाहिँ गोरीफुन्टामै मिल्ने हो नि। जुन बाटो हामी वैकल्पिक राजभन्दा कहिलेकाहीँ अवरुद्ध हुँदाखेरि जुन बाटो प्रयोग गरेर हामी दुधुवा जान्छौँ निस्किन्छौँ त्यही बाटोलाई चाहिँ दुधुवाबाटै एलाइनमेन्ट परिवर्तन गर्ने कुराका लागि मात्रै हो यो। र चाहिँ जुन कुरा चाहिँ भारतले अलिकति चाहिँ 2 किलोमिटर चाहिँ बढ्ता हुनसक्छ एक्सिस हुनसक्छ तर हामीले पाउने सुविधा त चाहिँ गोरीफुन्टामा पाउने हो नि त।
अनि एउटा अर्को यही धनगढी तपाईँको नजिकै हेर्न यदि समय भयो भनेपछि निरीक्षण गर्नुहोला। धनगढी र कञ्चनपुरको राजघाट जोड्ने पुल जुन सिँचाइमन्त्री हुँदा एनबी साउजीले उद्घाटन गर्नुभयो,
शिलान्यास
गर्नुभयो र त्यसपछि पटक पटक आएर मन्त्री रमेश लेखकज्यूले पनि निरीक्षण गर्नुभयो र यहाँले पनि निरीक्षण गर्न जानुभयो भने त्यो जमिन मुनि नै छ। त्यसको 3 वर्ष यो असारमा सम्पन्न भइसक्यो। यहाँले भन्दिनुहुन्छ भौतिक संरचना क्वालिटीका बनाउनुपर्छ, समयमै बनाउनुपर्छ, कसरी पत्याउने?
म यसमा यति मात्रै भने मैले डिभिजन प्रमुख र चाहिँ त्यसको निर्माण व्यवसायीलाई पत्ता लगाएर चाहिँ अहिले कुरा भइसकेको छ। सायद यसै हिउँदमा यहाँले चाहिँ देख्नुहुनेछ कि त्यो कहाँ पुग्नेछ र उसले चाहिँ फाउन्डेसनको सबै कुराहरू तयार भइसकेर अब माथि आउनका लागि मात्रै चाहिँ ऊ छ। अहिलेसम्म ढिला हुनुमा त अब केही भएन। अब यहाँले चाहिँ यहाँलाई मैले यति मात्रै वचन दिएँ कि त्यो माटोभित्र छ कि माटोभित्र छैन त्यो त मैले थाहा पाएन। यहाँले चाहिँ माटो बाहिर अब छिटोभन्दा छिटो देख्नुहुनेछ र चाहिँ यो छिटै देख्नुहुनेछ। यो हिउँदभित्रै चाहिँ कहाँसम्म पुग्नेछ अर्कोचोटिको बसाइमा चाहिँ केही न केही देखिहाल्नुहुनेछ त्यहाँ। त्यसका लागि मैले पहल गरिसकेको छु कला रूपमा।
हस् हस् यहाँ धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
हस् त तपाईँ सुन्दै हुनुहुन्थ्यो फेस टु फेस। तपाईँहरूसँग धेरै बेर बस्ने मन थियो तर समय घर्किसकेको छ। प्रविधिमा साथ दिने मित्र रामदासनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागत सुन्नुभएका तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै आजको यो अङ्कबाट शिवराजबाट बिदा हुन्छु। नमस्कार।
आज त काम पनि लोसेतालले गरिरहेछौ, के भो?
हेर न, काम गर्ने जहाँ गरे